अनि आजको वचन चाहिँ हामी रेकर्ड गर्छौँ। अस्तिको हप्ताको चाहिँ रेकर्ड भएन, अनि मैले रेकर्ड गरेपछि तपाईँले रेकर्ड गर्न प्रयास नगर्नुहोस्, किनभने त्यसले कन्फ्युज हुँदो रहेछ। एनिवे, तपाईँलाई यहाँ सरसर्ती अस्तिको कुरा म बताउन चाहन्छु, येशु प्रभुको दोस्रो आगमन सम्बन्धी कुरा। यो एकदमै महत्त्वपूर्ण कुरा हो। वास्तवमा धेरै मान्छेहरूलाई येशु हामीलाई लिन आउनुहुन्छ अनि हामीलाई बादल पारीको देशमा लानुहुन्छ यति कुरा थाहा छ, तर त्यति मात्रै छैन, बाइबलमा धेरै कुरा छ त्यसको बारेमा। पहिलो कुरा त के चिन्हहरू देखा पर्नेछन्, कसरी थाहा पाउने, उहाँ कसरी आउनुहुन्छ, त्यो बिचमा जस्तो भनिन्छ अब आउने जुन घटना हुन्छ, येशु आउने कुरा, बादलमा उहाँ देखा पर्नुहुन्छ अनि हामीले हेर्छौँ तुरहीको आवाजमा, हुकुम प्रबाङ्गीका साथ, एकदमै ठुलो शक्तिमा, परमेश्वरको महिमामा येशु प्रभु आउनुहुन्छ। त्यसपछि हामीलाई त्यहाँ लगिनेछ, त्यसको बारेमा तपाईँलाई मैले अलिकति भनेको थिएँ। अनि त्यसलाई यहाँ अङ्ग्रेजीमा स्क्याटोलोजिकल भनेर भनिन्छ। थियोलोजिकल हिसाबले धेरैवटा शब्दहरू छन्। कुन कुराको स्टडी भन्ने, अब यो आउने दिनमा हुने कुराको, अन्तका दिनका कुरालाई चाहिँ स्क्याटोलोजिकल स्टडी भनेर भनिन्छ, जुन चाहिँ हामी हेर्दैछौँ। कुनै दिन तपाईँलाई मौका पऱ्यो भने अरू गहिराईमा म सिकाउने प्रयास गर्छु, तर आज अलिकति एउटा ग्लिम्स जस्तो, एउटा झलक जस्तो मात्रै तपाईँलाई म दिन चाहन्छु। मुख्य कुरा चाहिँ हामी पछि हेर्छौँ, तर आज तपाईँलाई खालि झलक के हुँदो रहेछ भन्ने। अस्ति तपाईँलाई मैले सिकाएको कुराहरूमा चाहिँ यो होइन, उहाँको स्वर्गारोहण कसरी भएको थियो, त्यसै गरी उहाँ आउनुहुन्छ भन्दाखेरि, उहाँको स्वर्गारोहण चाहिँ उहाँको व्यक्तिगत रूपमा उहाँ शरीरै लिएर जानुभयो, अनि उहाँ देखिने गरी सम्पूर्ण मान्छेले देखे उहाँलाई, अनि उहाँ शक्तिमा जानुभएको थियो, महिमा र शक्तिमा जानुभएको थियो। यो कुरो उहाँको स्वर्गारोहणको कुरा हामीले देख्छौँ होइन। पहिलो आगमन येशु प्रभु चाहिँ एउटा बच्चाको रूपमा गाईको गोठमा जन्मिनु भएको थियो होइन। उहाँ जुन प्रकारले यो संसारमा आएर उद्धारकर्ता हुने काम गर्नुभयो, एउटा नम्रतामा गर्नुभएको थियो। अब त्यस्तो होइन, अब चाहिँ उहाँ शक्ति र महिमामा आउनुहुनेछ। सो उहाँको दोस्रो आगमनबारे धेरैवटा दृष्टिकोणहरू छन्। अब तपाईँलाई मैले यो दृष्टिकोणहरू किन भनिराखेको छु भनेदेखि, तिनवटा दृष्टिकोण यहाँ फरक फरक छन्, जुन चाहिँ हामी तिनवटा विश्वास गर्दैनौँ। हामी एउटा विश्वास गर्छौँ जो बिब्लिकल छ, अनि वास्तवमा सही धेरै किसिमको क्रिस्चियन मण्डलीहरू तपाईँलाई थाहा छ, हाम्रो मण्डलीभन्दा फरक मण्डलीहरू अरू पाउनुहुन्छ। अनि यसको यस्तो फरक हुनुको कारण चाहिँ के छ भने, परमेश्वरको वचन जो बाइबलमा छ कति कुराहरूमा चाहिँ अङ्ग्रेजीमा इन्टरप्रिटेसन भन्छ, अर्थ खुलाउने, जुन कुरा त्यहाँ लेखिएको छ यसले चाहिँ यसो भनेको भनेर जुन चाहिँ अर्थ लगाइन्छ त्यसलाई इन्टरप्रिटेसन भन्छ। त्यो बाइबलको परमेश्वरको वचनलाई इन्टरप्रिटेसन गर्ने एउटा लाइन छ, एउटा तरिका छ, एउटा सिद्धान्त छ, त्योभन्दा फरक गर्ने बित्तिकै फरक कुरा हुन्छ। त्यसैले मान्छेले कसरी इन्टरप्रिटेसन गर्यो त्यही खालको सिद्धान्त बनाउँछन्। त्यस कारणले यहाँनिर यो येशु प्रभुको दोस्रो आगमन सम्बन्धी पनि फरक फरक भ्यू पोइन्टहरू तपाईँले पाउनुहुन्छ, अनि यहाँनिर तिनवटा भ्यू पोइन्ट छ, अनि यो तिनवटा, यो नेपालीमा चाहिँ के छ, 1000 वर्षको राज गरेपछि मात्र दोस्रो आगमन हुने, 1000 वर्षको शासनलाई विश्वास के अरे विश्वास गर्दैनन् त्यो मान्छेहरूले होइन। प्रभु आउनुभएपछि 1000 वर्ष राज्य सुरु हुन्छ, अनि 1000 वर्ष राज्य पनि अन्तमा अन्तिम न्याय हुन्छ। यो कुराहरू चाहिँ फरक फरक विचारहरू लिने, जस्तो यो अङ्ग्रेजीमा चाहिँ यसरी भन्छ, जस्तो तपाईँले यो महासङ्कट, अङ्ग्रेजीमा ट्रिबुलेसन भन्छ, यो 7 वर्षको ट्रिबुलेसन, तपाईँले यो ट्रिबुलेसनको सम्बन्धी गहिरो अध्ययन गर्ने हो भने धेरै कमेन्ट्रीहरू पाइन्छ र बाइबलको यो सहयोगी कुराहरू पाइन्छ, जहाँ चाहिँ हामीले परमेश्वरको जनहरू जो बाइबलमा यो विद्वान हुन्छन् उनीहरूले सबै अध्ययन गरेर लेखेका हुन्छन्। अनि तपाईँले पुरानो नियममा अथवा नयाँ नियममा यो कुराहरू छन्, जस्तो दानियलको पुस्तक 9 अध्यायमा तपाईँले हेर्नुभयो भने अनि त्यो कुराहरू तपाईँ पाउनुहुन्छ, त्यस्तै प्रकाशको पुस्तकमा पनि पाउनुहुन्छ। त्यसैले यो मुख्य गरी यो तिनवटा भ्यू भनेको चाहिँ अङ्ग्रेजीमा यसरी भन्छ, पोस्ट मिलेनियम भ्यू भन्छ। यो भनेको चाहिँ पोस्ट भनेको चाहिँ मिलेनियम भनेको चाहिँ ट्रिबुलेसन भन्नु, त्यो सङ्कष्ट, मिलेनियम खास 1000 वर्षको कुरा हो। त कतिजना यो जस्तो हामीले चाहिँ विश्वास तपाईँ र म बाइबलको सजिलै सबै कुरा उल्था गरेर हेऱ्यो भने चाहिँ हामीलाई चाहिँ प्री मेलेनियम भ्यू भन्छ। त्यो भनेको चाहिँ यो तेस्रो, त्यो भनेको चाहिँ त्यो 7 वर्षको महासङ्कष्ट ट्रिबुलेसन भन्छ। त्यो 7 वर्षको ट्रिबुलेसन चाहिँ मण्डलीलाई चाहिँ परमेश्वरले त्यसबाट जोगाउनुहुन्छ। त्यो भ्यू हामी विचार गर्छौँ, विश्वास गर्छौँ, अनि बाइबलमा छ। तपाईँलाई मैले त्यो सबै पद पढ्ने अहिले समय छैन, एउटै कुरा मात्रै पढेर तपाईँलाई 1 घन्टा बिताइदिन सकिन्छ। तर तपाईँले खालि एउटा छाया मात्रै, के भन्छ त्यसलाई, ग्लिम्स मात्रै दिन चाहेको। त्यसैले प्री मेलेनियम भ्यूमा चाहिँ त्यो ट्रिबुलेसन जो 7 वर्ष हुन्छ, अति सङ्कष्टको समय, महासङ्कष्ट भनिन्छ, होइन? कुनै दिन मौका पऱ्यो भने त्यसको बारेमा तपाईँलाई एक्सप्लेन गरौँला। त्यो प्री मेलेनियम भ्यू भनेको चाहिँ त्यो सङ्कष्ट 7 वर्षको हुन्छ, त्यसको 2 भाग हुन्छ, 3.5 वर्ष 3.5 वर्ष। अनि त्यो त्यो सङ्कष्टको अन्तिमतिर चाहिँ फेरि येशु प्रभुले संसारमा आएर राज्य गर्नुहुन्छ। जब येशु प्रभु आउनुहुन्छ, स्वर्गीय सेनाहरू लिएर आउनुहुन्छ, अनि त्यो जति पनि त्यो ट्रिबुलेसनमा नि कति मान्छेहरूले विश्वास गर्छन्। खासमा एउटा पोइन्ट के छ भनेदेखि, यो ट्रिबुलेसन, त्यो महासङ्कष्टकोमा पनि इजरायलीहरू जो अहिले यहुदीहरू छन्, इजरायली जातिहरू, उनीहरूमा विश्वास नगर्नेहरू यही संसारमा हुन्छन्। अनि परमेश्वरको वचनमा एउटा इजरायलीहरूको बारेमा के छ भनेदेखि भविष्यवाणी छ। त्यो के हो भने, यो ट्रिबुलेसनको समयमा चाहिँ इजरायलीहरू विश्वासमा फर्किन्छन्। तपाईँले रोमीको पुस्तक 11 अध्यायतिर हेर्नुभयो भने यो कुराहरू पाउनुहुन्छ। ट्रिबुलेसनमा चाहिँ इजरायलीहरू विश्वासमा आउँछन्। अझ इजरायलीहरूलाई चाहिँ, अहिले इजरायली र मिडल इस्टमा धेरै जस्तो अरू देशको मान्छेहरूसँग लडाइँ परिरहेछ नि, होइन? बाइबलमा के छ, त्यो इजरायली के अरे उत्तरबाट झरेको सेना भन्छ, त्यसपछि मिडल इस्ट जो मध्य पूर्वमा जति पनि वरिपरिका देशहरू छ, अफ्रिकाको देशहरू छ, ती सबै सेनाहरू एउटै भएर, त्यसमा एउटा ख्रिस्ट विरोधी, अङ्ग्रेजीमा एन्टी क्राइस्ट भन्छ, त्यो आउँछ। अनि तिनीहरूले त्यो एन्टी क्राइस्ट चाहिँ शैतानको प्रभावबाट, शैतानको आत्माबाट चल्छ, अनि झुट्टा अगमवक्ता पनि उसको पछि लाग्छ, अनि उनीहरूले त्यो आर्मीहरू चलाएर इजरायलको विरुद्धमा लडाइँ गर्छ। उनीहरूले एकदम ठुलो सङ्कष्ट त्यहाँ आउँछ, भैँचाल आउँछ, धेरै किसिमको कुरा हुन्छ, आर्मागेडन भन्ने कुरा हुन्छ, त्यो के भन्छ, गग मेगग भन्ने लडाइँको नामहरू छ, त्यसको बारेमा पुरै अध्ययन गर्न चाहिँ टाइम पुग्दैन, त्यस कारण मैले छोटकरीमा, त्यो अन्तिम भइसक्यो। जब इजरायलीहरूलाई उनीहरूले दुःख दिन थाल्छ, लडाइँ गर्न थाल्छ, त्यतिखेर येशु प्रभु सेना लिएर आउनुहुन्छ, 7 वर्ष कम्प्लिट हुन्छ, अनि परमेश्वरको शक्तिबाट त्यो त्यो के भन्छ, त्यो सबै सेना एन्टी क्राइस्ट सबैलाई हराएर एन्टी क्राइस्ट र त्यो दुष्टहरूलाई चाहिँ के हुन्छ, त्यतिखेर नर्कको आगोमा हालिन्छ। अनि त्यसपछि 1000 वर्षसम्म सबै विश्वासीहरू पनि जो स्वर्गमा हुन्छन्, उनीहरू चाहिँ येशूसँगै आउँछन्, अनि उनीहरूले यहाँ राज्य गर्नेछन्। त्यस कारण त्यो कुरो चाहिँ प्री मिलेनियमको कुरा चाहिँ त्यो हो। सो तपाईँलाई के घटना हुन्छ त्यो सम्बन्धी कुरामा भनेर सरसर्ती, कति टाइम लाग्छ, सरसर्ती 12 वटा घटनाको बारेमा तपाईँलाई भन्न चाहन्छु। पहिलो कुरा, येशु प्रभु जब स्वर्गमा आउनुहुन्छ, त्यो बाइबलको पदहरू पढ्दै गर्दाखेरि तपाईँले पहिलो कोरन्थी 15 अध्यायको 52 तलतिर पढ्नुभयो भने यो सबै कुरा छ। तपाईँलाई मैले टाइमले गर्दाखेरि यहाँ पढ्न भ्याइरहेको छैन, होइन? त्यो के हुन्छ भनेदेखि, ऱ्याप्चर भन्छ, जुन चाहिँ ऱ्याप्चर भनेको चाहिँ त्यो ट्रिबुलेसन, त्यो महासङ्कष्ट आउनुभन्दा पहिला चाहिँ विश्वासमा, येशु प्रभुमा विश्वास गरेर जीवन पाउने जतिसम्मै खिचिने छन्, माथि उठाइने छन्, एकैचोटि स्वर्ग के अरे भन्छ, बादलमा जो येशु प्रभु आउनुहुन्छ महाशक्तिमा, स्वर्ग भनौँ, त्यहाँ सबै विश्वासीहरू जति त्यहाँ खिचिने छन्। तपाईँले पहिलो थेसलोनिकीमा पनि यो सबै कुराहरू पढ्न सक्नुहुन्छ। अनि त्यहाँनिर हामी चाहिँ येशु आउँदाखेरि चाहिँ हामी जीवितै छौँ भने हामी त्यहाँ लगिन्छौँ, मण्डली यहाँ रहँदैन, सबै विश्वासी जति। त्यही बेलामा त्यहाँ भनिन्छ, कोही जाँतो पिनिरहेछ भने विश्वासी नयाँ जन्म पाएको लगिन्छ, पति पत्नी हुनुसक्छ, दाजुभाइ हुनुसक्छ, एउटा त्यहीँ छोडिन्छ, ओछ्यानमा 2 जना सुत्या हुन्छ, एउटा छोडिन्छ, को छोडिन्छ, जसले येशूलाई पक्का हृदयमा ल्याएको छैन, बाहिर होइन, भित्र, बाहिर त थुप्रै छ, होइन? त्यसैले चर्च गइराख्या मान्छे पनि त्यहाँ छोडिन सक्छ। त्यही कारणले यो हामीले अध्ययन गरेको कुराले चाहिँ यो कुरा हाम्रो लागि फाइदा हुनुपर्छ। त्यस कारणले पहिलो कुरा चाहिँ मण्डलीको ऱ्याप्चर, मण्डलीलाई खिचिने त्यो कुरा पहिला हुन्छ, होइन? अनि उनीहरूलाई चाहिँ त्यसको बारेमा धेरै बाइबलमा चाहिँ के भन्छ, यो भविष्यवाणीहरू भएको छ। भनेपछि यहाँ के भयो, सबै मण्डली, सबै विश्वासी जति चाहिँ खिचिए, बाँकी मान्छेहरू यहीँ छोडिए। त्यसपछि के हुन्छ, नर्थबाट चाहिँ त्यो एउटा सेनाहरू आउँछ अनि त्यो ट्रिबुलेसन सुरु हुन्छ 7 वर्षको, त्यही कुरा छ। दोस्रो पोइन्टमा के हुन्छ, एन्टाइ क्राइस्ट चाहिँ त्यहाँ सुरु हुन्छ, ख्रिस्ट विरोधी एउटा नेता निस्किन्छ, एउटा एन्टाइ क्राइस्ट भन्ने निस्किन्छ, उसलाई शैतानको शक्ति हुन्छ। त्यो चाहिँ दोस्रो थिसलुनीकी 2 अध्यायको 7 र 8मा तपाईँले पढ्नु भने यो कुरा पाउनुहुन्छ। त्यहाँ चर्च विश्वासी कोही पनि हुँदैन, यो शैतानको शक्तिबाट यो एन्टी क्राइस्ट र त्यसलाई नै सहायता गर्ने झुटा शिक्षकहरू पनि हुन्छ। तपाईँले अर्को पढ्न सक्नुहुन्छ, अनि त्यहाँ चाहिँ शान्ति हुँदैन। त्यो प्रकाशको 13 अध्यायको 1 पद, दानियल 9:27 यिनीहरूमा यी कुराहरू लेखेको छ। अनि त्यसैले यहाँनिर पुरै के भन्छ, त्यो त्यतिखेरको पुरै कुरा चाहिँ त्यसले हेड गरिराखेको हुन्छ, होइन? अनि एन्ट त्यो जुन चाहिँ झुट्टा भविष्य वक्ताहरूले चाहिँ एन्टाइ क्राइस्ट यसुको होइन कि ख्रिस्ट विरोधीको वर्सिप गर्न लगाउँछ। तपाईँले प्रकाशको पुस्तक 19:20 पनि देख्न सक्नुहुन्छ। दोस्रो घटना, अब त्यहाँ ट्रिबुलेसन भनेको छ, महासङ्कष्ट सुरु हुन्छ। अब यहाँ एकजना पनि क्रिस्चियन रहेन, खालि एन्टाइ क्राइस्ट, अरू सबै अक्रिस्चियन। त्यहाँ सेनाहरू चाहिँ एन्टाइ क्राइस्टले चलाउँछ। तपाईँलाई यति कुरा मैले भने होइन त, त्यो उत्तरतिरबाट झरेको सेना र सबै जम्मा भएको इजरायलीहरू चाहिँ यही हुन्छ त्यतिखेर, बुझ्नुहुन्छ? इजरायली जो यहुदी छन्, येसुलाई नचिन्नेहरू यहाँ हुन्छन्। अब यहाँ महासङ्कष्ट अथवा ट्रिबुलेसन पिरियड सुरु हुन्छ 7 वर्षको। अनि त्यो चाहिँ तपाईँले प्रकाशको पुस्तक 6:16 पढ्न सक्नुहुन्छ। एन्टी क्राइस्ट राइज, त्यो चाहिँ त्यसको शक्ति, होइन? त्यो समयमा त्यसैलाई हामी ट्रिबुलेसन अथवा महासङ्कष्ट भन्छौँ, होइन? अनि त्यतिखेर चाहिँ के हुन्छ त, विश्वासीहरू मण्डली कहाँ हुन्छ, स्वर्गमा, बुझ्नुहुन्छ? यहाँ हुँदैन, हामी सबै खिचिन्छौँ त्यो 7 वर्षमा। अनि त्यतिखेर चाहिँ येशु प्रभुले स्वर्गमा के हुन्छ, त्यो विवाहको भोज भनिन्छ, एउटा चाहिँ बेमा सिट, एउटा के भन्छ त्यसलाई, त्यो येशु प्रभुले न्याय गर्नुहुन्छ, बेमा सिट भन्छ, तपाईँले बाइबलमा पढ्न सक्नुहुन्छ त्यसको बारेमा। त्यो न्यायमा चाहिँ सबै क्रिस्चियनहरूको न्याय हुन्छ, भनेको मतलब उनीहरूको आफ्नो कामको आधारमा उनीहरूलाई इनाम हुन्छ। तपाईँले 2 कोरिन्थी 5:10, प्रकाशको पुस्तक 19:6-10 यो कुरा पढ्न सक्नुहुन्छ। चौथो पोइन्ट के हुन्छ, अब त्यहाँनिर त्यो माथिबाट आएको आर्मी एन्टाइ क्राइस्ट, त्यहाँनिर इजरायलीहरू, त्यहाँ अब द ब्याटल अफ गग एन्ड मेगग भन्छ, गग र मेगगको लडाइँ सुरु हुन्छ। त्यो चाहिँ पहिलो 3.5 वर्ष त्यो नर्थको आर्मीहरू आइसकेपछि, ट्रिबुलेसनको 7.5 वर्षको ट्रिबुलेसन, पहिलो 3.5 वर्ष चाहिँ त्यो नर्थको सिपाहीहरू, के अरे सेनाहरू, सबै अरूसँग, अरू देशको, मिडल इस्टको, अफ्रिकाको, सबै मिलेर इजरायलसँग लडाइँ गर्छ। तर त्यही बेलामा यो एजिकियल 38:39 हेर्नुभयो भने यी कुराहरू पाउनुहुन्छ। त्यही बेलामा इजरायलीहरूलाई ती सबैले जित्नु सक्दैन, किनभने परमेश्वरको शक्ति तिनीहरूलाई आउँछ, परमेश्वरले हस्तक्षेप गरेर तिनीहरूलाई हराउनुहुन्छ। त्यसकारणले त्यो ट्रिबुलेसनको समयमा धेरै यहुदीहरू चाहिँ विश्वास गर्न थाल्छन्। 5 पोइन्ट, त्यसपछि त्यहाँ एउटा घिनलाग्दो, होइन, त्यसलाई अङ्ग्रेजीमा के भन्छ नि, एबोमिनेसन अफ डेजुलेसन भन्छ, त्यहाँ मन्दिरको छेउमा एउटा घिनलाग्दो कुरा हुन्छ, त्यही कुरा छ। तपाईँले बाइबलमा कहाँ पढ्नु, दानियल 12:11, मर्कुस 13:14, प्रकाश 12:17 यी कुराहरू पढ्न सक्नुहुन्छ। अनि त्यो चाहिँ 7 वर्षको एउटा बिचको समय, 3.5 वर्ष भइसकेका हुन्छ ट्रिबुलेसन, त्यो महासङ्कष्टको। त्यसपछि चाहिँ एन्टाइ क्राइस्ट चाहिँ तिनीहरू चाहिँ एन्टाई क्राइस्टको पनि एउटा उसले पछ्याउनु पर्ने एउटा कुरा हुन्छ, तर त्यो कुरा उसले मान्दैन। इजरायली उसले ऊ चाहिँ एकदम गलत हुन्छ, उसले कुनै नियम व्यवस्थाको पालन गर्दैन। अनि यहुदीहरू त्यतिखेर तितरबितर हुन्छ, कति यहुदीहरू चाहिँ परमेश्वरतिर विश्वास गर्छन्, यसु नै साँच्चै हाम्रो प्रभु हुनुहुन्छ। त्यस कारणले हामीले रोमी 11 अध्यायमा हेऱ्यो भनेदेखि चाहिँ इजरायलीहरूले एक दिन विश्वास गर्ने कुराहरू हामी पाउँदछौँ, सबै धेरैले विश्वास गर्छन् होइन। त्यो बेला भने एकदमै ठुलो पर्सिक्युसन, एकदमै ठुलो सङ्कष्ट आउँछ होइन। अनि त्यो सङ्कष्ट र त्यो 7 वर्षको समयमा पहिला नभएको कतिजना विश्वासी के अरे मानिसहरू पनि विश्वास गर्छन्। तिनीहरूले धेरै दुःख पाउँछन् त्यो बेलामा, तैपनि उनीहरू परमेश्वरलाई छोड्दैनन् होइन। अब तपाईँलाई 6ठौँ पोइन्ट भन्दैछु। अब यहाँनिर चाहिँ ब्याटल अफ अघि गग मे गग भनेको थियो, यो चाहिँ आर्मागेडन भन्छ, आर्मागेडन। त्यो चाहिँ अब चाहिँ त्यो ट्रिबुलेसन महासङ्कष्टको अन्ततिर आइपुग्यो होइन। त्यो आर्मागेडनमा चाहिँ महासङ्कष्टको अन्ततिर तपाईँले मर्कुस 14:62 देख्नु सुन्छ। त्यसपछि चाहिँ परमेश्वरले चाहिँ जेरुसलेमको रक्षा गर्नुहुन्छ, त्यो जेरुसलेमलाई विध्वंस पार्नबाट स्वर्गबाट आउनुभएको येशु प्रभुको। अब यो 6ठौँ पोइन्टमा चाहिँ त्यो आर्मागेडनको लडाइँ भनेको चाहिँ येशुको सेनाहरू, स्वर्गीय सेनाहरू आएर यिनीहरूसँग लडाइँ गर्नुहुन्छ अनि जेरुसलेमलाई सुरक्षा दिनुहुन्छ। अनि त्यो एन्टाई क्राइस्ट जुन चाहिँ प्रकाशको पुस्तक 19:11-21 त्यो ख्रिस्ट विरोधी जुन चाहिँ लिडर हुन्छ त्यसको पछि लागेका सबै सेनाहरू र ख्रिस्टसँग आएका सेनाहरू, ख्रिस्टको स्वर्गीय सेनाहरूको बिचमा लडाइँ हुन्छ, त्यसलाई चाहिँ आर्मागेडन भन्छ त्यो लडाइँलाई। अनि त्यतिखेर त्यो झुट्टा झुट्टा के भन्छ झुट्टा प्रोफेट, झुट्टा भविष्य अगमवक्ता र त्यो ख्रिस्ट विरोधी एन्टाई क्राइस्ट र फल्स प्रोफेटलाई चाहिँ उनीहरूलाई चाहिँ पक्राउ गरिन्छ। तपाईँले प्रकाश 19:20 यो देख्नुहुन्छ, तिनीहरूलाई पक्राउ गरेर त्यो नर्कको आगोको कुण्डमा तिनीहरू फालिन्छ। को त्यो एन्टाई क्राइस्ट अनि त्यसपछि झुट्टा अगमवक्ताहरू। यतिखेर नै कतिजना के भन्छ त्यसलाई दुष्टहरू त्यहाँ फालिन्छ होइन, सबै दुष्टहरू फालिन्छ। अब 7ठौँ पोइन्ट, द जजमेन्ट अफ द नेसन, त्यो चाहिँ अब त्यो पुरा त्यो के भन्छ त्यो जातिहरूको न्याय हुन्छ। येशु प्रभुले त्यो के भन्छ ट्रिबुलेसन भनेको चाहिँ त्यो सङ्कष्टमा, त्यो महासङ्कष्टमा जो सर्भाइभ हुन्छन्, त्यसमा जो स्थिर रहन्छन्, तिनीहरूमध्ये जो धर्मी हुन्छ तिनीहरूलाई अलग गर्नुहुन्छ। जस्तो भेडा र बाख्रालाई छुट्टाएको जस्तै Matthew 25:31-46 तपाईँले हेर्नु भने यी कुराहरू पाउनुहुन्छ। येशु प्रभुले त्यो भेडा र बाख्रालाई छुट्याउनुहुन्छ, बाख्रा भनेको चाहिँ विश्वास नगरेकाहरू। अनि पुरानो नियममा चाहिँ जस्तो पुरानो नियमका चाहिँ सन्तहरू त्यतिखेर बौरी उठाइन्छन् अनि धर्मीहरू अब चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्छन् होइन। त्यस कारणले छुट्याइन्छ। अब फेरि यहाँनिर के भयो, जब यो छुट्याइसकेपछि होइन, जति पनि विश्वास नगरेका पापीहरू दुष्टहरू छन् तिनीहरूलाई अघि कसलाई, त्यो ख्रिस्ट विरोधी र त्यो झुट्टा अगमवक्तालाई आगोको भट्टीमा फालिएको थियो, अब यिनीहरूलाई पनि आगोको भट्टीमा फालिन्छ। भनेको मतलब अब चाहिँ कोही पनि पापी रहँदैन, सबै फालिन्छ। 8 नम्बरमा के हुन्छ, शैतानलाई बाँधेर 1000 वर्षसम्म, अब यहाँनिर के भन्छ भने पिप नभएको एउटा खाल्टोमा हालिन्छ 1000 वर्षको लागि होइन। प्रकाशको पुस्तक 20:1-3 तपाईँले पाउनुहुन्छ। 9 पोइन्टमा के हुन्छ, अब परमेश्वरको 1000, येशु प्रभुले राज्य गर्ने 1000 वर्षको शासन सुरु हुन्छ। त्यतिखेरसम्म के भयो, शैतानलाई बाँधेर राखेको छ तल पिप नभएको खाल्टोमा, बाँकी पापीहरू जति त्यो ख्रिस्ट विरोधी त्यो झुटो अगम्बो त सबैलाई आगोको भट्टीमा फालिसकेका छ, आगोको कुण्डमा। अब येशु ख्रिस्टको शासन सुरु हुन्छ अनि त्यसको क्यापिटल त्यसको राजधानी चाहिँ जेरुसलेममा हुन्छ अनि त्यतिखेर तपाईँ र म जो परमेश्वरसँगै येशु ख्रिस्टलाई भेट्न बादलमा पुगिहाल्छौँ हामी सबै यो 1000 वर्षको शासनमा यहाँ आइपुग्छौँ होइन अनि त्यो 1000 वर्षसम्म शान्ति र एकदमै उन्नतिको वर्ष हुन्छ प्रकाशको पुस्तक 20 अध्याय यसैयाको 60, 61, 62मा यी कुराहरू पाउनुहुन्छ अनि त्यहाँ बलिदानका कुराहरू पनि हुन्छन् अनि जेरुसलेममा एजिकियल 20 देखि 48 पदमा पनि यी कुराहरू हामी पाउँदछौँ अब 10औँ पोइन्ट अन्तिम लडाइँ त्यो 1000 वर्षको अन्तमा चाहिँ के हुन्छ अझै के हुन्छ यो सबै सरसर्ती हेर्नेको कुरा हो अझै डिटेलमा अध्ययन गर्ने धेरै कुराहरू छ तपाईँले हामीले भन्छौँ नि येशु प्रभुको दोस्रो आगमन तर के हुन्छ 1000 वर्षको अन्त भएपछि त्यो शैतान जो बाँधेर राखेको छ त्यसलाई केही समयको लागि छोडिन्छ भनेको छ छोड्ने बित्तिकै उसले के गर्छ अघि येशुमा विश्वास गरेको मान्छेहरूलाई भरमाएर फेरि उसको पछि लगाउँछ कतिजना मान्छेहरू विश्वासमा छोड्न थाल्छन् अनि कति जातिहरू चाहिँ येशुलाई छोड्न थाल्छन् अनि त्यस्तो मान्छेहरू चाहिँ जो चाहिँ ख्रिस्टको विरोधमा हुन थाल्छ तिनीहरूलाई तुरुन्तै फेरि येशु प्रभु उहाँको सेनाले हराउनुहुन्छ प्रकाशको पुस्तक 20:7-10 यी कुराहरू छ अनि शैतानलाई चाहिँ अब चाहिँ फेरि समातेर के हुन्छ अनि त्यो जतिजना मान्छेहरू विश्वास छोड्छन् तिनीहरू र शैतानलाई सँगसँगै कहिले पनि फेरि ननिस्किने गरी आगोको भट्टीमा हालिन्छ अब 11औँ नम्बर के हुन्छ अब एउटा अन्तिम कुरा हुन्छ त्यो अन्तिम कुरा भनेको चाहिँ अनि त्यो चाहिँ प्रकाशको पुस्तक 20:11-15 तपाईँले पाउनुहुन्छ त्यसलाई फाइनल जजमेन्ट अन्तिम न्याय भनेर भनिन्छ त्यो ग्रेट व्हाइट थ्रोन ठुलो सेतो सिंहासनमा येशु प्रभुले गर्ने न्याय अनि त्यो बेलामा चाहिँ के हुन्छ जतिजना मान्छेहरू पहिल्यै नर्कमा फालिएका छन् नि ती सबै आइन्छ आउँछन् त्यहाँ जति पनि पापीहरू पनि सबै आउँछ त्यो न्याय चाहिँ क्रिस्चियनको होइन त्यो पापीहरूको अब त्यो न्याय कस्तो खालको हुन्छ थाहा छैन सायद तिनीहरूलाई परमेश्वरले फेरि क्षमा दिनुहुन्छ कि कसैलाई थाहा छैन तर त्यहाँ त्यहाँ एउटा न्याय हुन्छ सबै दुष्टहरू पनि त्यहाँ आउँछन् इतिहासमा जति पनि दुष्ट काम गरेका मान्छेहरू जो मरिसकेका छन् तिनीहरू सबै त्यहाँ आउँछन् उनीहरू बौरी उठेर आउँछन् अनि त्यसलाई चाहिँ अन्तिम न्याय भनेर भनिन्छ अनि त्यसपछि त्यो न्यायमा चाहिँ प्रभुले तिनीहरूलाई उहाँ न्यायाधीशको हिसाबले तिनीहरूलाई न्याय सुनाउनुहुन्छ अनि जतिजना दुष्ट पापपूर्ण ठहरिन्छन् उनीहरू आगोको भट्टीमा सधैँको निम्ति फालिन्छन् सो न्यू क्रिएसन त्यसपछि 12औँ पोइन्टमा के हुन्छ नयाँ कुरा फेरि सृष्टि हुन्छ परमेश्वरले पूर्ण रूपमा स्वर्ग र पृथ्वीलाई फेरि बनाउनुहुन्छ नयाँ बनाउनुहुन्छ अनि त्यसपछि हरेक मानवहरूको मानिसहरूको आँखाको आँसु पुछिदिनुहुन्छ अब त्यसपछि चाहिँ कहिल्यै मृत्यु हुँदैन कहिल्यै कष्ट हुँदैन कहिल्यै शोक हुँदैन अब त्यसपछि के हुन्छ स्वर्गबाट नयाँ जेरुसलेम चाहिँ खस्छ नयाँ पृथ्वी हुन्छ अनि परमेश्वरका छोराछोरी परमेश्वरको राज्यमा सधैँ अनन्तसम्म आनन्दले रहन्छन् प्रकाशको पुस्तक चाहिँ 21 र 22मा तपाईँले यो कुराहरू पाउनुहुन्छ तपाईँलाई मैले सरसर्ती यो एउटा कुरा मैले भने यहाँ तपाईँलाई मैले एउटा कुरा चाहिँ के भनेको छु भने ट्रिबुलेसन 7 वर्षको 1000 वर्षको शासन त्यो ट्रिबुलेसन भित्रमा चाहिँ कोही क्रिस्चियनहरू त्यहाँ हुँदैन त्योभन्दा अगाडि नै क्रिस्चियन त्यही कारणले हामीलाई प्री ट्रिप भनेर भनेको त्यो भनेको चाहिँ त्यो महासङ्कष्टको समयभन्दा पहिला नै परमेश्वरले हामीलाई स्वर्गमा लानुहुन्छ तर फेरि पछि 1000 वर्ष उहाँको सेनाहरूसँगै आउँदाखेरि उहाँको 1000 वर्षको शासनमा चाहिँ सबै आउँछन् फेरि यो एउटा कम्प्लिकेटेड कुरा हो तर बाइबलमा यस्तो छ र यो सबै कुरा हामीले किन गरेका छौँ भनेदेखि तपाईँहरू मैले जो सुसमाचार सुनिराखेका छौँ नि यसलाई बुझ्न जरुरी छ किनभने जसरी येशु प्रभु पहिला आउनुभन्दा पहिला उहाँको बारेमा जे जे कुरा भनिएको थियो यथार्थ पुरा भयो। सबैजनाले उहाँको कुरा सुने, कसैले पछि लागे, कसैले राम्रोसँग पछि लागेन। जसरी नुहको बेलामा बाइबलमा त्यो पनि लेख्या छ, नुहको बेलामा के भयो, उहाँले जहाज बनाउनु भयो, परमेश्वरले उसलाई आज्ञा गर्नुभयो, अनि मान्छेहरूलाई भनियो। त्यतिखेर नुहले त कति 120 वर्षसम्म मान्छेहरूलाई प्रचार गर्यो जल प्रलय हुन्छ भनेर, मान्छेहरूले विश्वास गरेन। तर जहाज कम्प्लिट भयो अनि जहाजभित्र सबै कुरा आयो, अनि परमेश्वरले चाहिँ ढोका बन्द गरिदिनु भयो, नुहले होइन। अब पानी पर्न थाल्यो, ढोका पनि बन्द भइसक्यो, मान्छेहरूलाई ढोकाभित्र जान मन लाग्यो, ढोका खुलेन। अनि कतिजना मान्छेहरू विश्वासै गर्दैनन्, उनीहरूको अन्त कहाँ हुन्छ? किनभने संसारको धर्मले कसैलाई बचाउँदैन। यो महासङ्कष्ट र आगोको भट्टीको कुरा ख्यालख्याल होइन। यो कुरा सम्झाउनलाई हामी यो कुरा सबै गरिरहेको छौँ। अब तपाईँलाई मैले अस्तिको चोटि हामीले अध्ययन गरेको कुराबाट केही कुरा सिकाउन चाहन्छु। हामीले के हेरेको थियौँ, यो सातवटा पोइन्ट विचार गरेको छु। ख्रिस्टको दोस्रो आगमन सम्बन्धी अगमबाणीहरू, ख्रिस्टको दोस्रो आगमनको समय र कहिले हुन्छ त्यो चाहिँ एउटा रहस्यमय कुरो, कसैलाई थाहा छैन। यसको बारेमा हामीले अस्ति नै हेरिसक्यौँ, यो तिनवटा पोइन्ट हेरेको छौँ। ख्रिस्टको दोस्रो आगमनको उद्देश्य चाहिँ के हो, सातवटा उद्देश्यहरू हामीले हेरेको थियौँ, होइन? के गर्नुहुन्छ त त्यस त्यो दोस्रो आगमनमा, त्यो कुरा हेरेको थियौँ। अब आज चाहिँ 4, 5, 6, 7 भ्याइयो भनेदेखि ख्रिस्ट कसरी आउनुहुन्छ त्यसको बारेमा छोटकरीमा छ, अनि ख्रिस्ट कहाँ आउनुहुन्छ त, उहाँ अब पृथ्वीको कुन चाहिँ ठाउँमा आउनुहुन्छ, बाइबलमा त्यो पनि छ, उहाँको आगमन कस्तो ढाँचाको हुनेछ, उहाँ आउँदाखेरि के कुराहरू हुन्छ, छैटौँ पोइन्ट। सातौँ पोइन्ट, ख्रिस्टको आगमनका चिन्हहरू, ताकि हामी तयार हुन सकौँ। दोस्रो तिमोथी 3:1-7 तपाईँले 23 चिन्हहरू देख्न सक्नुहुन्छ, ख्रिस्टको आगमनको चिन्हहरू, 23 चिन्हहरू। त्यस कारणले हामी कतिवटा ती चिन्हहरूमध्ये कतिवटा अहिले देखिराखेका छौँ, त्यस कारणले त्यो कुरा तपाईँलाई मैले सरसर्ती भन्न चाहन्छु। यो हामीले हेरिसकेको कुरा, ख्रिस्टको दोस्रो आगमन सम्बन्धी अगमबाणीहरू चाहिँ उहाँको दोस्रो आगमन सम्बन्धी अगमवक्ताले बोलेका थिए पहिला, अस्तिको हप्ता हेरेको कुरा हो। यस सम्बन्धमा प्रभु येशु आफैले भन्नुभएको थियो, अनि यस सम्बन्धमा स्वर्गदूतले भनेका थिए जुन ख्रिस्टको आगमनको समयमा। त्यस कारण मान्छेहरूलाई यसको सूचना प्रशस्त दिएको थियो। दोस्रो पोइन्टमा के छ, ख्रिस्टको दोस्रो आगमनको समय कहिले चाहिँ आउनुहुन्छ त, यो रहस्यमय कुरा कसैलाई थाहा छैन, यो गोप्य छ, होइन? अनि यो पदहरूमा चाहिँ तपाईँले त्यो कुरा पाउनुहुन्छ। अनि आज अनि त्यसपछि यो तेस्रो कुरा जुन चाहिँ अस्ति हामीले हेरिसकेको छु, ख्रिस्टको दोस्रो आगमनको उद्देश्य चाहिँ सन्तहरूको मुक्तिलाई हुनता दिन। सन्त भनेको चाहिँ जसले परमेश्वरबाट क्षमा पाएर उहाँको निम्ति अलग भएका कुनै पनि विश्वासीहरूलाई सन्त भनिन्छ। तर सन्त भनेपछि के भयो, संसारलाई त्यागेका मान्छेहरू, होइन? जसरी पवित्र भनिन्छ, आफ्ना सन्तानहरूमा महिमित हुनलाई जो परमेश्वरका छोराछोरी भएका छन्, नयाँ जीवन पाएको, तिनीहरूमा ख्रिस्टको महिमा हामीले पाउँछौँ, होइन? अनि तेस्रो कुरा, अन्धकारका कुराहरूलाई ज्योतिमा ल्याउनु। चौथो चाहिँ अब न्याय गर्न आउनुहुन्छ उहाँ, होइन? यो पद पनि तपाईँलाई यहाँ देख्छु, राज्य गर्न। प्रकाशको पुस्तकमा हामीले 1000 वर्ष राज्य उहाँको हामीले हेऱ्यौँ, उहाँसँगै हुन हामीलाई लिन आउनुहुन्छ, होइन? हामीलाई उहाँसँगै रहनलाई लिन आउनुहुन्छ। अर्को कुरो चाहिँ मृत्युलाई नष्ट पार्नुहुन्छ, होइन? अनि शैतानलाई पनि नष्ट पार्नुहुन्छ, त्यो कुरा चाहिँ हामीले यहाँनिर देख्दछौँ। त्यस कारणले अब आजको विषयमा हामी सरसर्ती फटाफटी जान्छौँ। तपाईँलाई मैले अघि ऱ्याप्चरको बारेमा अलिकति भने, ऱ्याप्चर भनेको चाहिँ हाम्रो नेपालीमा उठाइ लाने भनेर भनिन्छ, माथितिर खिचिने, होइन? त्यो भनिन्छ। तर त्यो भनेको चाहिँ के छ भनेदेखि, हामी एकैचोटि उचालिन्छौँ चुम्बकले तानेको जस्तो, होइन? तर चुम्बकले तान्दा के हुन्छ, फलाम जति तानिन्छ, बाँकी जति त्यहीँ छोडिन्छ नि, होइन? येशूमा विश्वास गरेर चाहिँ फलाम जस्तै चुम्बकसँग जान्छ, जीवन नभएको चाहिँ छोडिन्छ। यहाँनिर तपाईँ र मेरो लागि फाइदा के को लागि छ भने नि, तपाईँ चुम्बकमा पर्नुभयो कि पर्नु भएन, त्यस कारण त्यो सबभन्दा महत्त्वपूर्ण कुरा छ। त्यसैले यो कसैले भन्न मिल्दैन, आफैले परमेश्वरको अगाडि र उहाँको वचनको अगाडि जाँच्नु पर्यो कि तपाईँ सब सम्पूर्ण रूपले सम्झौता बिना टोटल्ली ख्रिस्टको हातमा आफैलाई सुम्पनु भएको छ, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा। अब चौथो पोइन्टदेखि उता हामीले आज हेर्दाखेरि ख्रिस्ट कसरी आउनुहुनेछ भन्ने सम्बन्धमा चाहिँ त्यसको एक नम्बरमा के छ, ख्रिस्ट गुप्त रूपले आउनुहुने जुन समयमा ऱ्याप्चर हुनेछ, कसैलाई थाहा हुँदैन कुन दिन कुन घन्टा कुन पल, कसैलाई थाहा हुँदैन। त्यसको बारेमा बाइबलमा धेरै पदहरू छन्, तपाईँलाई यहाँनिर पहिलो थिस्सलुनीकी 5:2 अनि मत्ती 24:44 र 20 यो पहिलो पोइन्टमा। दोस्रो पोइन्टमा चाहिँ सबैले देख्ने गरी, पहिला कुरा त समयको हिसाबले चाहिँ उहाँ गोप्य रूपमा आउनुहुन्छ, दोस्रो कुरा चाहिँ जब आउनुहुन्छ नि सबैले देख्छ। तपाईँलाई मैले यो पदहरू सरसर्ती पढ्छु। पहिलो पदमा के छ, ख्रिस्ट गुप्त रूपले आउनुहुन्छ, त्यो बेलामा चाहिँ हरेक मण्डली भनेको चाहिँ विश्वासीहरू जतिको चाहिँ ऱ्याप्चर हुन्छ, उहाँ उनीहरू तानिने छन्, खिचिने छन्, यहाँ पृथ्वीमा छोडिने छैनन्। अनि त्यो कुरो चाहिँ हामीले के लेखेको छ यहाँनिर पहिलो थेसलोनिकी 5:2 किनकि तिमीहरू आफै राम्ररी जान्दछौ प्रभुको दिन त रातमा चोर आए झैँ आउनेछ, त्यसैले यो गोप्य रूपमा आउँछ भनेर थाहा हुन्छ। दोस्रो यसमा के लेखेको छ, मत्ती 24:44 यस कारण तिमीहरू पनि तयार रह किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। त्यसैले यहाँ मुख्य सन्देश त के त, एउटा त तपाईँ र मलाई लिन आउनुहुन्छ, त्यो एउटा खुसीको कुरा हो, त्यो हाम्रो महिमाको आशा, तर अर्को के हो, हामी त्यसको लागि तयार हुनुपर्ने कुरा छ यहाँ, होइन? अनि यसको 20:24 भयो, त्यस नोकरको, तपाईँले त्यहाँ 24:50 पढ्नुभयो भने मालिकले नोकरलाई घरको अरूलाई खानापिना दिने कुराको लागि अराएर गइराख्या हुन्छ, तर त्यहाँ त्यो नोकरको बारेमा एउटा चाहिँ के हेर्छ, कसैलाई खाना पनि दिएनन् अनि ऊ आफै मोज गरेर बसिरहेको हुन्छ नि, अचानक उसले थाहै नपाउने गरी चाहिँ मालिक आइपुगेका हुन्छ। तपाईँले त्यो पढेर हेर्नुपर्छ। त्यसरी त्यो मालिक चाहिँ के अराएको थियो मालिकले त्यो नोकरलाई, उसले त्यही गर्नु पर्थ्यो। भनेको मतलब आज परमेश्वरको वचनमा प्रभु येशूको आज्ञा के छ तपाईँ र मेरो लागि, हामीले त्यो नगरेर बस्यौँ भनेदेखि हामी पनि त्यही नोकर जस्तो समस्यामा पर्नेछौँ। अनि त्यो किनभनेदेखि प्रभु चाहिँ नजानेको घडीमा आइपुग्नुहुन्छ भन्ने कुरो। अब दोस्रो पोइन्टमा के छ, सबैले देख्ने गरी उहाँ चाहिँ आउनुहुन्छ। यहाँ प्रकाश 1:7 के छ, हेर उहाँ बादलहरू साथ आउँदै हुनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि जसले उहाँलाई घोचे भनेको चाहिँ उहाँलाई दुष्टहरूले पनि पापीहरूले पनि होइन पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्, अनि यस्तै होस् आमेन भनेर त्यहाँ लेखिएको छ। अनि यहाँनिर यो के भन्छ, प्रेरित युहन्नाले देखेको दर्शनबाट लेखिएको कुरा हो। मत्ती 24:30 के छ, तब मानिसहरूको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, तिनीहरूले मानिसको पुत्रलाई आकाशमा बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। अनि तितस 2:13 र हाम्रो धन्यको आशा, हाम्रो महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको महिमाको आगमनको हामी प्रतीक्षा गर्छौँ। त्यस कारणले उहाँको प्रतीक्षा, तपाईँ र म जो विश्वासी हौँ हामी उहाँको प्रतीक्षा गरेका छौँ। प्रतीक्षा गर्ने भनेको चाहिँ के छ, एउटा तयारीको कुरा पनि आउँछ। अब पाँचौँ पोइन्ट हामी हेर्छौँ, पाँचौँ पोइन्टमा चाहिँ चिन्हहरूको बारेमा हेरिरहेको छ नि, उहाँ कसरी आउनुहुन्छ भन्ने बारेमा हेरिरहेको छौँ, होइन? ख्रिस्ट कहाँ आउनुहुनेछ त, यो पाँचौँ पोइन्ट होइन, ख्रिस्ट कहाँ आउनुहुन्छ, अनि बाइबलमा भनेको कुरा होइन, उहाँ बादलमा आउनुहुनेछ, त्यही बेलामा हाम्रो ऱ्याप्चर हुनेछ, उहाँलाई बादलमा हामीले भेट्नेछौँ। पहिलो थिस्सलुनीकी 4:17 यो कुरा लेखेको छ, अनि प्रकाशमा हामी उहाँसँगै यस पृथ्वीमा ओर्लिनेछौँ जुन जैतुन डाँडामा हुन सक्छ, त्यो चाहिँ जकरिया 14:4। अब यहाँनिर के लेखेको छ भनेदेखि, तपाईँलाई पहिलो थिस्सलुनीकी 4:17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न के भन्छ यहाँ, आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लैजानेछौँ। छोडिएका भनेको चाहिँ विश्वासी तर यहाँ नै अहिले शरीरमा हुनेहरूको कुरा है, बाँचिरहेका अथवा छोडिएका होइन। अनि त्यतिखेर हामी एकैचोटि बादलमा, तपाईँले थिस्सलुनीकीमा हेर्नुभयो भनेदेखि हामीभन्दा पहिला विश्वास गरेर सुतिसकेकाहरू चाहिँ हामीभन्दा पहिला त्यहाँ बिउ चाहिनेछन्, उनीहरू परिवर्तन आँखाको निमेषमा परिवर्तन भएर आउनेछन्। यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ, त्यसपछि हामी सधैँ प्रभुसँग रहनेछौँ। तर जब यो ऱ्याप्चर हुन्छ नि, हामी उहाँसँग जानेछौँ। अघि तपाईँलाई मैले 7 वर्षको ट्रिबुलेसन अनि गग मेगग लडाइँ, त्यसपछि इजरायलीहरूको विरुद्धमा सबै उत्तरबाट आएको सेना, यो सबै कुरा तपाईँलाई गरेको थिएँ। एन्टाइ क्राइस्ट, झुटा अगमवक्ता, त्यो सबै ट्रिबुलेसन 7 वर्ष, त्यो सबै कुरा चाहिँ तपाईँ र म ख्रिस्टसँग स्वर्गमा लगिएपछि, त्यो बेलामा हामी यहाँ हुँदैनौँ, हामी 7 वर्षसम्म यहाँ हुँदैनौँ। त्यो कुरा क्लियर छ त्यहाँनिर, होइन? अनि जकरिया 14:4 त्यस दिन उहाँका खुट्टाले जेरुसलेमको सामु पूर्वतिर भएको जैतुन डाँडामा टेक्नेछन्, अनि पूर्वदेखि पश्चिमसम्म जैतुन डाँडाको बिचमा धाँधो फाट्नेछ र त्यहाँ एउटा ठुलो खोल्सा बनिनेछ, आधा पर्वत उत्तरतिर र आधा पर्वत दक्षिणतिर छुट्टिनेछ। यहाँनिर मुख्य कुरा चाहिँ के छ, हामी जैतुन डाँडामा उहाँलाई भेट्नेछौँ, होइन? त्यो कुरा चाहिँ हामी यहाँ देख्नेछौँ, उहाँ जैतुन डाँडामा आउनुहुन्छ। त्यसपछि छैटौँ पोइन्टमा चाहिँ के छ, उहाँको आगमनको ढाँचा, त्यो उहाँ जुन बेलामा आउनुहुन्छ नि, कस्तो ढाँचामा आउनुहुन्छ, के कुरा हुन्छ त्यो बेलामा। पहिलो कुरा त उहाँ बादलमा आउनुहुन्छ, तपाईँले यो मत्ती 24:30 पाउनुहुन्छ, मानिसको पुत्र बादलमा आएको देखिनेछ। यहाँनिर तब मानिसले पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको देख्नेछन्। अब दोस्रो पोइन्ट के छ, येशु प्रभु आउँदाखेरि चाहिँ उहाँको पिता भनेको चाहिँ परमेश्वर पिताको महिमामा आउनुहुनेछ, होइन? जसरी उहाँ जाँदाखेरि पनि महिमामै जानुभएको थियो, होइन? मत्ती 16:27 के छ, मानिसको पुत्र आफ्नो पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनुहुनेछ, त्यसपछि उहाँ एक्लै होइन, स्वर्गदूतहरूसँग। यो कुरा छ, किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ, मानिसहरूलाई न्याय गर्नुहुन्छ, होइन? यो चाहिँ क्रिस्चियनको कुरा भयो, काम अनुसार। अब यसलाई नै तपाईँले काम अनुसार भनेको चाहिँ विश्वास गरेर नगरेलाई पनि भन्न सक्नुहुन्छ, जसले विश्वास गरेका छैन उसको काम अनुसार उसले दण्ड पाउँछ, मृत्यु, उसले चाहिँ पापको दण्ड पाउँछ, त्यो कुरा चाहिँ तपाईँले भन्न सक्नुहुन्छ। यहाँ अर्को पोइन्ट छ, उहाँको आफ्नै महिमामा उहाँ आउनुहुन्छ, मत्ती 25:31 जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनुहुनेछ तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। अब चौथो कुरा, उहाँ चाहिँ बल्दो आगोमा आउनुहुन्छ, उहाँ आउँदाखेरि चाहिँ आगोको ज्योति देखिन्छ, बल्दो आगो। दोस्रो थिसलुनीकी 1:7-8 तपाईँले हेर्न सक्नुहुन्छ, 7 के छ, तिमी कष्ट पाएकाहरूलाई हामीसँगै आराम दिनुहुन्छ, यो तब हुन्छ जब प्रभु येशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। अनि मानिसहरूले के भन्छ भने, येशु प्रभु त्यतिखेर आउँदाखेरि 1,000 सूर्यको तेजभन्दा पनि तेजिलो भएर आउनुहुन्छ। अब तपाईँ र मेरो लागि प्रश्न के हो भने, उहाँ तपाईँ र मेरो साँच्चै प्रभु हुनुहुन्छ? हामीले प्रेम गरेको, दिनदिनै उहाँसँग हिँडेको, दिनदिनै उहाँको इच्छा र महिमा खोजेर हामी जिइराखेका छौँ, कि यो संसारमा हामी दुष्ट नै स्वभावका छौँ? यो सबभन्दा ठुलो प्रश्न हाम्रो लागि हो। दोस्रो थियो कि 1:8 के छ, परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रो प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। अघि त्यो न्याय गर्ने कुरा छ नि, काम अनुसार। अब यहाँनिर के छ, उहाँलाई चिन्नेहरूलाई चाहिँ बचाउनुहुन्छ, होइन, आराम दिनुहुन्छ, तर उहाँलाई नचिन्ने येशूलाई, त्यसैले सुसमाचार ठिकसँग ग्रहण नगरेका धेरै मान्छेहरू मण्डलीमा हुन्छन् र उनीहरू खास सुसमाचार ग्रहण गरेका छैनन्। बाइबलमा त्यसको बारेमा धेरै कुरा तपाईँले पाउनुहुन्छ। यहाँनिर अर्को 5 पोइन्टमा चाहिँ के छ, शक्ति र ठुलो महिमा साथ उहाँ आउनुहुन्छ। मत्ती 24:30 के छ, आकाशका बादलहरूमा शक्ति र ठुलो महिमा साथ आइरहेको मानिसहरूले देख्नेछन्। अनि मत्ती यसमा तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् अनि तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलमा शक्ति र ठुलो महिमामा आइरहेको देख्नुहुन्छ। छैटौँ पोइन्ट, जसरी उहाँ शरीरमा स्वर्गमा जानुभएको थियो त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। प्रेरित 1:9-10-11 पदमा हामीले त्यो कुरा यहाँनिर देख्छौँ, होइन? तपाईँले यो देख्नुहुन्छ त्यही प्रेरित 1 स्वर्गदूत देखा परेर गरेको कुराको बारेमा। अब 7 पोइन्ट, उहाँ कसरी आउनुहुन्छ? 1 थेसलुनीकी 4:16 हुकुमको गर्जनसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको त्रुहैको स्वरसित। यो सबै वर्णन गर्न खोजिएको चाहिँ परमेश्वर सर्वशक्तिमान जुन उहाँको महिमाको शक्तिमा येशु प्रभु आउनुहुन्छ। 1 थेसलुनीकी 4:16 के छ? किनकि प्रभु स्वयं हुकुमको गर्जनसित प्रधान स्वर्गदूतहरूको आवाज र परमेश्वरको त्रुहीको स्वरसित स्वर्गबाट ओर्ले आउनुहुनेछ। ख्रिस्टमा मरेकाहरू चाहिँ पहिले बौरी उठ्नेछन्। जब उहाँ आउनुहुन्छ नि, यो उहाँ स्वर्गमा आउनु हुने कुराको दोस्रो आगमनको कुरा हुँदैछ। तुरुन्तै मरेकाहरू जति, यो उहाँमा मरेका भनेको चाहिँ विश्वासीहरू जो सुतेका छन् उनीहरू त्यहाँनिर पहिला परिवर्तन हुन्छन्। अनि हाम्रो पनि तुरुन्तै आँखाको निमेषमा परिवर्तन हुन्छ हाम्रो शरीर, त्यो कुरो बाइबलमा लेखेको छ। अनि यहाँनिर 8 पोइन्ट, उहाँ सबै सन्तहरूको साथमा 1 थेसलुनीकी 1:13 यस हेतुले कि उहाँका सबै सन्तहरूको साथमा हाम्रो प्रभु येशु ख्रिस्टको पुनर्गमन हुँदा उहाँले हाम्रा परमेश्वर पिताको सामान्य तिमीहरूका हृदय पवित्र र निष्कोट तुल्याउन स्थिर गराउन्। यहाँनिर मुख्य कुरा चाहिँ उहाँ जब आउनुहुन्छ हाम्रो हृदय के हुनुपर्ने भन्ने कुरा चाहिँ यहाँ मुख्य लेखिएको छ। 9 पोइन्ट चाहिँ स्वर्गदूतसँग मत्ती 16:27 किनकि उहाँ स्वर्गदूतसँग आउनुहुन्छ, होइन? मानिसहरूको पुत्र आफ्नो पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ र त्यस बेला उसले हरेक मानिसहरूलाई त्यसको काम अनुसार प्रतिफल दिनुहुनेछ। हामीले अघि पनि यसको बारेमा हेरिसक्यौँ। 10 पोइन्ट, अनि मलाई लाग्छ यो अन्तिम पोइन्ट, 10 पोइन्ट, यो पोइन्टमा, यो सब्जेक्टमा अचानक उहाँ आउनुहुन्छ। त्यही कुरो चाहिँ फेरि गोप्य रूपमा अचानक कसैले एक्सपेक्ट नगरेको बेलामा, मर्कुस 13:36 पदमा के छ? नत्र त ऊ अचानक आउँदा उसले तिनीहरूलाई निदाइरहेको भेटाउला। त्यसकारणले तपाईँ र म येशु प्रभुको आगमनको लागि ध्यान दिएर सतर्क भएर होसियारी भएर बस्नुपर्छ भन्ने शिक्षा चाहिँ हामी यसमा पाउँछौँ। अब तपाईँलाई 6 पोइन्ट, ख्रिस्टको आगमनको बेलाको चिन्हहरू चाहिँ के हुन्छ, ख्रिस्ट आउँदाखेरिको चिन्हहरूको बारेमा हामीले 6 पोइन्टमा देख्दछौँ। यहाँनिर 2 तिमोथी 3:1-7 तपाईँले 23 चिन्हहरूको लिस्ट देख्नुहुन्छ। भनेको मतलब जब उहाँको आगमन हुन्छ नि, संसारमा यी कुराहरू भइराखेका हुन्छन्। तपाईँ र मैले त्यो कुराहरू देख्न थाल्छौँ, ती कुराहरू, ती चिन्हहरू, अनि उहाँ आउनुहुन्छ। त्यसकारणले त्यो 23 चिन्हहरू जो येशूको आगमनमा संसारमा भइराख्या हुन्छ भनेर भनिएको छ 2 तिमोथी 3:1-7 प्राय जसो हामी ती कुराहरूलाई देख्न थालेका छौँ अहिले, होइन? हामी कतिले त्यसलाई देखिराखेका छौँ। अब यहाँनिर तपाईँलाई यो पदै पढ्नु पऱ्यो भने यहाँनिर 2 तिमोथी 3:1-3 तर यो बुझिराख कि आखिरी दिनमा डरलाग्दा समयहरू आउनेछन्, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हट्टी, अरूको बदनाम गर्ने, आमा बाबुका आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र, स्वाभाविक प्रेम रहितका खुसी पार्न नसकिने, अरूको बदख्वाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, अनि यहाँनिर अर्को विश्वासघाती, उतौला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने, यस्ता मानिसहरू अलग बस, यिनीहरूबाट अलग बस, होइन? अन्तिम 6-7 दोस्रो तिमोथी 3, किनभने तिनीहरूमध्ये कोही कोही घर घर पछि पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्नो अधीनमा पार्छन्, जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन् तर सत्यको ज्ञानमा कहिले आउन सक्दैनन्। कतिजना मान्छेहरू वचन सुन्छन्, बाइबल पढ्छन्, सबै सिक्छन् तर उनीहरूको जीवन परिवर्तन भएको छैन, त्यसको मतलब उनीहरूले सत्यको ज्ञान चाहिँ कहिल्यै पाइराखेका हुँदैनन्। तपाईँलाई यहाँनिर मैले छुट्टै लिस्ट बनाएको छु। पहिलो चाहिँ के छ त्यो सङ्केत? डरलाग्दो समय, आफैलाई मात्र माया गर्ने, यो त धेरै पाउनुहुन्छ तपाईँले। धेरै जस्तो मान्छे आफैलाई माया गर्छ, धनको लोभी, त्यो पनि तपाईँले धेरै पाउनुहुन्छ। विश्वासीहरूको कुरा गरेँ मैले, संसारिक मान्छे होइन। घमण्डी, हे यो त पटक्कै पछि भेट्छु मैले। वास्तवमा परमेश्वरको मान्छे घमण्डी हुनै सक्दैन। अब म तपाईँलाई चुनौती दिन्छु, मेरो जीवनमा घमण्ड देख्नु भने तपाईँले भन्न सक्नुहुन्छ खासमा। हट्टी, त्यो तपाईँलाई थाहा छ। निन्दा गर्ने, यो त हरेक व्यक्ति गर्छ। वास्तवमा निन्दा गर्नु कति गलत कुरा छ, कति ठुलो पाप हो होला। कोही मान्छेले गलतै गर्यो, कोही मान्छे गलतै छ, उसको ठिक छैन सबै कुरा, तपाईँ र मेरो त्यो कुरालाई भन्ने अधिकार छैन। आमा बाउको आज्ञा पालन नगर्ने त आजकलको सबैको चलनै हो। बैगुनी, जति गुण गरे पनि विरोधै गर्ने, अझै समस्यामा पारिदिने, जसलाई सबभन्दा बढी सहायता गर्छ त्यसले सबभन्दा बढी विरोध गरे मान्छे, म देखाइदिन्छु तपाईँलाई, देखाइदिन्छु। भन्छन् एक ग्लास पानीको पनि हामीले धन्यवाद दिनुपर्छ, तर बैगुनी किन छन् मान्छे? शैतानले काम गर्छ उसको जीवनमा, अपवित्र। त्यसको बारेमा तपाईँलाई भन्नु पर्दैन, स्वाभाविक प्रेम रहितका। अब यहाँनिर 11 र अब अर्को हो, अर्को चाहिँ यहाँ अर्को चिन्हहरू, खुसी पार्न नसकिने, यो पनि मैले बेसरी भेट्छु मान्छेहरू। होइन, हामी जोसम्म पनि खुसी, जतिखेर जे कुरा पनि हुनु पनि पर्दैन, हामी नर्मल हुनुपर्छ, तर सकेसम्म हामी मान्छेलाई उत्साह दिने, सत्यवादी, अरूप्रति हेल्पफुल हुन्छौँ नि, होइन? तर कतिजना मान्छेहरू जति जेसुकै गरे पनि खुसी नहुने हुन्छन्, अर्कालाई दोष लगाउने, पुरा प्रमाणै नहुँदाखेरि दोष लगाउने मान्छेदेखि चाहिँ मलाई साह्रै समस्या हुन्छ। उसको आँखाले देखाएको छैन, उसको कानले सुनेको छैन, तर उसले भन्न थाल्छ। त्यसैले प्रियहरू हो, परमेश्वरको मान्छे हुनु सिकौँ, यो कुरा हो। किनभने तपाईँहरू मैले जे कुरो गराएको छैन नि त्यसको न्याय दिनु पर्दैन। जे कुरो गराएको छ त्यो गलत भयो भने त हामी फेरि त्यही आगोको कुण्डमा पुग्ने हो नि त, यो कुरा त निश्चय हो। दुराचारी, क्रूर, असल नरुचाउने, विश्वासघाती, कतिजना छन् विश्वासघाती? उत्ताउला, दिमागी, दिमागी भनेको चाहिँ मुढी, परमेश्वरभन्दा सुख विलास रुचाउने, भक्तिको भेष चाहिँ लिने। अब यहाँनिर अर्को अन्तिम तिनवटा, अभिलाषाले चलेका मूर्ख स्त्रीहरू, नाना प्रकारका अभिलाषाहरू, सधैँ सिक्ने तर त्यसको ज्ञानमा कहिल्यै नआउने। अब यहाँनिर अर्को अर्को लिस्ट चाहिँ यहाँनिर छ, मत्तीको 24:5-7 अनि त्यही 24:22-38 हेर्नु भने अर्को 10 पाउनुहुन्छ। अनि तपाईँले आफै हेर्नुहोस् त्यो 10 को लागि, यहाँनिर मैले त्यसलाई पनि छुट्याएको छु। झुट्टा ख्रिस्टहरू पनि देखा पर्छ, म नै ख्रिस्ट हो, म नै भगवान् हो भन्ने मान्छेहरू पनि देखा पर्छ। लडाइँ र लडाइँका हल्ला सुनिन्छ, अनिकाल पर्छ, सङ्कष्टहरू आउँछ, भैँचालहरूको कुरा सुनिन्छ, अधर्म बढ्नेछ, प्रेम सेलाएर जानु, अनि यहाँ के छ, मान्छेहरू खाइरहेका हुन्छन्, मोज गरिरहेका हुन्छन्, पिइरहेका हुन्छन्, बिहाबारी गरिरहेका हुन्छन्, तर अन्तको दिन आइसकेको हुन्छ। अनि यो मत्ती पाउनु चाहिँ अर्को अर्को पनि छ मसँग, यो सबै पद तपाईँलाई मैले पढ्न खोजेको थिएँ। अरू चिन्हहरू है, त्यो 10 अघि त्यहाँ भयो, अब अरू के चिन्हहरू हुन्छन्? तपाईँले लुका 21:20-24 हेर्नु भयो भने जेरुसलेमको विनाश हुन्छ, त्यो पनि एउटा चिन्ह हो। यहाँनिर के छ, जब जेरुसलेमलाई सेनाहरूले घेरेका देख्छौ तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। एक प्रकारले आज त्यस्तै समस्या पनि छ, होइन? तिनीहरू तरवारले मारिने छन् र सबै देशहरूका कैदी बनाएर लगिनेछन्, अनि अन्य जातिहरूको समय पुरा नभएसम्म तिनीहरूले जेरुसलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्। अहिले मिडल इस्टमा लडाइँ छ नि, होइन? अनि यहाँनिर के छ 25, भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु कि अन्य जातिहरूको सङ्ख्या पूर्ण नभएसम्म इजरायलीहरूको एक अंशमा कठोरता आएको छ। इजरायलीहरूले विश्वास गर्न नसक्ने उनीहरूमा कठोरता आएको छ, तर एक दिन ट्रिबुलेसनमा उनीहरूले विश्वास गर्छ भनेर हामीले पढेको छौँ, होइन? यहाँनिर 24:14 अनि राज्यको त्यो सुसमाचार, यो पनि अर्को चिन्ह हो, सारा संसारमा सबै जातिहरूको लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त आउनेछ। त्यसकारणले अघि नै हामीले हिजो अस्ति हामीले एउटा कुरामा के भनेको थियौँ, सुसमाचार प्रचार गर्ने चाहिँ ख्रिस्टको दोस्रो आगमनलाई मद्दत गर्ने, किनभने एउटा चिन्ह के हो त, सबैको कानमा सुसमाचार पुग्नुपर्छ। त्यही कारण मान्छेहरू मिसिनेरी भएर अर्को देशमा गएर सुसमाचार प्रचार गर्छन्। उनीहरूले व्यक्तिगत रूपमा केही फाउदा पाउने हो र होइन नि, परमेश्वरको आज्ञा पालन गरेको, उहाँको दोस्रो आगमनलाई तयार गर्ने काम। त्यसैले हामी किन मान्छेहरूलाई मण्डली ल्याउनु सुसमाचार सुनाउनु भन्छौँ? पहिलो कुरो त उनीहरू परमेश्वरको राज्यमा आउँछन्, उनीहरूले मुक्ति पाउँछन्। दोस्रो कुरो, येशु प्रभुको दोस्रो आगमनलाई हामी मद्दत गर्छौँ। अनि जबसम्म एउटा पनि मान्छे सुसमाचार सुन्न बाँकी हुन्छ, उहाँ आउनुहुन्न। अब सबैले विश्वास गर्ने भन्ने होइन, सुन्नु चाहिँ पर्यो, हामीले सुनाउनु पर्यो, किनभने मान्छेले विश्वास गर्ने र नगर्ने कुरा तपाईँहरूको हातमा छैन। यो अर्को कुरा बुझिराख्नुहोस्, कुनै पनि व्यक्तिलाई क्रिस्चियन बनाउने परमेश्वर हुनुहुन्छ। त्यो व्यक्तिले जसरी हामीले त्यो बिउ छर्नेको उखानमा हेर्छौँ नि, चार किसिमको माटो, हृदय, अनि त्यो चौथो चाहिँ मलिलो माटो। त्यसैले जुन जसको हृदय मलिलो छ, परमेश्वरले चुन्नु भएको छ, उसले सुन्छ र उसको जीवनमा परमेश्वरको आशिष आउँछ, फल फल्छ, बुझ्नुहुन्छ? तर तपाईँहरू मेरो काम सुनाउने, कसैलाई विश्वासमा ल्याउनु सकेन त्यो मुख्य कुरा होइन। तपाईँहरू मेरो काम मान्छेहरूको अगाडि गवाही बन्ने, उनीहरूलाई सुनाउने, उनीहरूको लागि प्रार्थना गर्ने, अनि यो सबै कुरा कसैको लागि गर्ने होइन। तपाईँ के ख्रिस्टको हृदय लिनु भएको छ? त्यस्तो कुरा आउँछ तपाईँलाई। किन मान्छेले आफ्नो परिवारलाई सुसमाचार सुनाउँछ? दोस्रो थिस्लुनीकी 2:3-4 के छ, कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदियोस्, किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस अर्थात् विनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउने छैन। त्यसले ईश्वर कहलिएका सबै अर्थात् अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ, जुन चाहिँ अघि हामीले एन्टाई क्राइस्टको कुरा गरेको थियो, जेरुसलेममा एउटा घृणात्मक कुरा हुन्छ भनेको थियो, तर स्वर्गबाट येशु प्रभु आफ्नो सेनासँग आएर त्यसलाई बाँधेर पक्रेर के गर्नुहुन्छ, नर्कमा फाल्नुहुन्छ। यहाँनिर 2:7-8 के छ, किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ, अहिलेसम्म जसले त्यसलाई रोकिराख्नु भएको छ, उहाँ नहटुन्जेल त्यसलाई रोकि नै राख्नुहुनेछ, तब त्यस पापको मानिस प्रकट हुनेछ जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ। त्यस कारण त्यो एन्टाई क्राइस्टको बारेमा त्यो कुरा तपाईँले देख्नुहुन्छ। अब निचोडमा के हो, 2 पत्रुस 3:3 लेखिए जस्तै गिल्ला गर्नेहरू नहौ, हामी गनगन गर्ने, गिल्ला गर्ने होइन। तपाईँले भजन सङ्ग्रह 1 अध्यायमा 2 किसिमको कुरा छ त्यहाँ, एउटा परमेश्वरको वचनमा ध्यान दिने, अर्को चाहिँ गिल्ला गर्नेहरूको सङ्गतिमा बस्ने। तपाईँको सङ्गति कस्तो छ, परमेश्वरलाई महिमा दिने व्यक्ति छ कि शैतानलाई महिमा दिने? यो एकदम ठुलो कुरा हो, किनभने उहाँको आगमन आवश्यक अवश्य हुनेछ। त्यसो भए सबै कुरा बेचेर पहाडको टुप्पामा गएर पर्खेर उहाँलाई आवश्यक के उहाँलाई पर्खिने हो त, कसले भने जस्तो क्या, अब अर्को वर्ष दुइटै म पनि मर्छु, छोरीले पनि बिहे गर्छ, त्यसरी खेतपाती नगरेर बस्यो, भरे ऊ पनि मरिन, उसले बिहे पनि गरेन, खान पाएन भने जस्तो। हामीले येशु प्रभुको आगमन थाहा छैन, आइहाल्नुहुन्छ, हामीले के गर्ने भन्ने विषय महत्त्वपूर्ण छ। हाम्रो योजना र काम उहाँको 100 वर्षमा पनि उहाँ आउनुहुन्न भन्ने जस्तो किसिमले हामीले योजना बनाएर काम गरिराख्नुपर्छ, मेहनत गर्नुपर्छ, तर आजै आउनुहुन्छ भन्ने जस्तै सोचेर हामी पवित्र र शुद्ध जीवन जिउनुपर्छ। यो कुरा चाहिँ उहाँको आगमन सम्बन्धी विचार गर्दाखेरि हामीले सोच्नुपर्ने यहाँनिर के छ? पहिलो थिच्ने कि 3:12-13 जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौ त्यसरी नै प्रभुले तिमीहरूलाई एकले अर्कासँग र सबै मानिसहरूसँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याउन्, यस हेतुले कि उहाँका सबै सन्तानका साथमा हाम्रो प्रभु येशु ख्रिस्टको आगमन हुँदा उहाँले हाम्रो परमेश्वर पिताको सामुन्ने तिमीहरूको हृदय पवित्र र निष्फोट तुल्याई स्थिर गराउन्। यहाँनिर के भयो? जसरी तिमीहरूलाई प्रेम गर्छौ, जसरी हामी तिमीहरूलाई प्रेम गर्छौँ, पावलले के भन्दछन् यहाँ थिस्लोनीको विश्वासीहरूलाई? पावलले र उनीसँगैका अरू चेलाहरूले चाहिँ थिस्लोनीको विश्वासीहरूलाई प्रेमको एउटा उदाहरण दिएको थिए, त्यसरी नै प्रभुले तिमीहरूलाई एकअर्कासँग प्रेम सबै मानिससँग प्रेममा बढ्ने प्रशस्त भइरहने तुलाउन्, तिमीहरूको जीवनमा प्रेम होस्। त्यसकारणले के हुन्छ, मैले घरिघरि के भन्छु मण्डलीको बारेमा, अनि आज यसपछि हामी फेरि मण्डलीको बारेमा अध्ययन गर्छौँ, किनभने आज जुन मण्डली भन्ने बाइबलमा छ, तपाईँ र म अहिले यो संसारमा छौँ, यो ऱ्याप्चरको कुरा मण्डलीको छ, एकजना व्यक्तिको होइन। तपाईँ पार्ट अफ द मण्डली हुनुहुन्छ कि मण्डलीको पार्ट हुनुहुन्न? मण्डलीमा गइराखेर पनि संसारिक अथवा सैद्धान्तिक अझै त्यही स्वभावमा जिउनुहुन्छ, यो एकदम महत्त्वपूर्ण छ। यस हेतुले कि उहाँका सबै सन्तहरूको साथमा हाम्रो प्रभु येशु ख्रिस्टको पुनरागमन हुँदा उहाँले हाम्रो परमेश्वर पिताको सामुन्ने तिमीहरूको हृदय पवित्र र निष्कोट तुल्याई स्थिर गराउन्। तपाईँहरू मेरो हृदय पवित्र र निष्कोट अनि स्थिर गराउने काम कसले गर्नुहुन्छ? उहाँले गर्नुहुन्छ, परमेश्वरले गर्नुहुन्छ, त्यो कुरो यहाँ छ। तर त्यसको लागि तपाईँ र मैले परमेश्वरमा भरोसा गर्नु पऱ्यो, अनि यो उहाँको पुनरागमनको शिक्षाले हाम्रो जीवनमा प्रभाव पारेको हुनुपर्छ। हामी यसबाट व्यस्त र सचेत होसियार बन्नुपर्छ। त्यस कारणले तपाईँलाई एक दुईवटा अर्को पदहरू पनि म पढ्न चाहन्थे, मैले तयार गरेको यो वास्तवमा यो 2-10 कन्या केटीको बारेमा एउटा स्टोरी छ मत्ती 25 है। तपाईँलाई यो थुप्रै मसँग पदहरू छ पढ्न चाहने है, तपाईँलाई म पढ्न चाहन्थेँ। मेरो पुरै यहाँदेखि यहाँ हेर्नुहोस् थिस्लुनिकीमा प्रभुको दिन र रात र चोर जस्तै आउनेछ, यहाँ हेर्नुहोस् यहाँ हेर्नुहोस्, यो सबै कुरा म आज तपाईँलाई भन्दिनँ। थिस्लुनिकी 5 तपाईँले पढ्नुहोस्, त्यहाँ सबै कुराहरू छन्। 5 झन्डै 24 होइन, अनि तपाईँलाई यो एउटा चाहिँ पढिदिन्छु, 5:24-23-24। शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखो तुल्याउन् र तिमीहरूका समस्त आत्मा प्राण र शरीर हाम्रो प्रभु येशु ख्रिस्टको आगमनमा निष्कलङ्क कलङ्क रहन्। तिमीहरूलाई बोलाउनु हुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ। तपाईँ र मलाई विश्वासयोग्य बनाउने, तपाईँ र मलाई पवित्र निष्कलङ्क गराउने उहाँ हुनुहुन्छ। कुनै पनि व्यक्ति क्रिस्चियन हुने, नयाँ जन्म पाउने परमेश्वरबाट हुन्छ, तर तपाईँले उहाँलाई टोटल सुम्पिनु पऱ्यो नि, संसार छोड्नु पऱ्यो नि। मण्डलीमा हरेक व्यक्तिसँग दाजुभाइ, परमेश्वरको दाजुभाइ दिदीबहिनी जस्तो स्वभावमा हुनु पऱ्यो नि। हामी भित्रको आत्मा ख्रिस्टको आत्मामा हुनु पऱ्यो नि। यो कुराको बारेमा तपाईँलाई त्योभन्दा बढी म भन्न सक्दिनँ। त्यस कारणले तपाईँलाई मैले यो अन्तिम 3 पद पढ्छु है। यहाँनिर के छ, त्यही निर्बुद्धि र बुद्धिमानको बारेमा यो 3 पद पढेर तपाईँलाई त्यो 10 बारेमा, 5 छन् तिनीहरू होइन, तर बुद्धिमानीहरूले यसो भनेर जवाब दिए। त्योभन्दा पहिला के छ, 10 कन्याहरू दुल्हा आउँछन् भनेर पर्खिराखेका हुन्छन्, बत्ती बालिसकेका हुन्छन्, त्यसपछि उनीहरू थाकेर निदाउँछन् किनभने ढिलो भइराखेको हुन्छ, त्यसपछि बिउजिएपछि चाहिँ अब त्यो 5 चाहिँ तेल सिद्धिँदै जान्छ किन उनीहरूसँग एक्स्ट्रा तेल हुँदैन, अर्को 5 एक्स्ट्रा हुन्छ, अनि त्यो 5 जसको तेल छैन सिद्धिन लाग्यो उनीहरूले माग्छन्, अनि उनीहरूको जवाफमा त्यो तेल लिएर आउने जगेडा तेल हुनेलाई चाहिँ बुद्धिमानी भनिन्छ। त्यसैले यहाँ के छ, बुद्धिमानीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन छैन होला, बरु पसले कहाँ जाओ र आफ्नो लागि किन। अनि त्यसपछि ती निर्बुद्धि कन्या केटीहरूले चाहिँ के भन्छन्, तिनीहरू किन्न जाँदा दुल्हा आइपुगे र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, ढोका बन्द भयो। पछिबाट ती पाँचजना जो बाहिर गएको थिए तिनीहरू कन्याहरू आइपुगे र यसो भन्न लागे, ढोका त बन्द भइसक्यो, प्रभु प्रभु हाम्रो लागि ढोका खोलिदिनुहोस्। त्यसपछि यहाँ के छ, मत्ती 25:12-13, तर उहाँले जवाब दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ, यसकारण जाग रहो। उहाँले चाहिँ चिन्दिनँ भने, त्यसकारण यो वचन कसको, येशु प्रभुको, येशु प्रभुले भनिराख्नु भएको। यो उहाँले के भन्नुहुन्छ, यो सबै भनिसकेपछि जाग रहो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन। त्यसकारण यहाँनिर यो पाँचजना केटीहरूमा दसजना केटीहरूमा पाँचजना केटी र अर्को पाँचजना केटी बुद्धिमान र मूर्खमा के फरक छ थाहा छ तपाईँलाई? बुद्धिमान चाहिँ क्रिस्चियन, मूर्ख चाहिँ पवित्र आत्माको भरपुरीमा छैनन्, नयाँ जीवनमा छैनन्, दे आर नट रियल क्रिस्चियन। त्यसकारण थाहा छ तपाईँलाई, भेडा र बाख्रा, गहुँ र सामा, बाइबलमा थुप्रै छ, येशु प्रभुले भन्नुभएको दृष्टान्तहरू छन्। गहुँ छरेको ठाउँमा राति हुँदो अर्कै मान्छेले आएर सामा छरिदिन्छ, अनि त्यहाँनिर त्यो सामा र गहुँलाई सँगसँगै बढ्न दिन्छ, तर एक दिन त्यो छुट्याइन्छ, त्यो के भन्नु, त्यो ट्रिबुलेसनभन्दा पछाडि, जब येशु प्रभु आउनुहुन्छ नि दोस्रो चोटि, त्यो ट्रिबुलेसन पछि, अनि त्यो सबै छुट्याएर नर्कमा फालिदिनुहुन्छ। त्यसकारण यो सिरियस कुरा छ, तपाईँ र मलाई थाहा हुनुपर्छ, हाम्रो फलबाट हामीले आफैलाई जान्न सक्छौँ कि हामीमा पवित्र आत्माको फल छ, हाम्रो जीवन पवित्र छ, हामी सच्चाइमा छौँ, हामी दिनदिनमा परमेश्वरको निस्वार्थ सेवामा जिउँछौँ, कि हामीमा झुटा कुराहरू छन्, हाम्रो जीवनहरूले के प्रकट गरिरहेको छ। त्यसैले परमेश्वर येशु प्रभुको दोस्रो आगमनको कुरा गर्दै गर्दा चाहिँ न्यायको कुरा आउँछ, येशुको बलिदानबाट तपाईँ र मलाई न्यायबाट बचाउने काम उहाँले गरिसक्नुभयो, तपाईँ र मैले उहाँबाट उद्धार पाउँछौँ, तर हामीले त्यो उद्धारलाई लिन सक्नुपर्छ, हाम्रो जीवन उहाँमा सुम्पिन सक्नुपर्छ, ख्रिस्टबाट नयाँ गरी जन्मिएको हुनुपर्छ। त्यसकारण हरेक व्यक्ति जो ख्रिस्टबाट जन्मिएको छैन नि, मण्डली जानुस्, सबै कुरा गर्नुहोस्, धेरै मान्छेलाई ख्रिस्टमा अथवा मण्डली ल्याउनुहोस्, जुन चाहिँ ल्याउनु पर्छ, नल्याउनु भने होइन, प्रचार गर्नुहोस्, अगुवा हुनुहोस्, पास्टर हुनुहोस्, प्रियहरू हो। नयाँ जन्म नपाएको मान्छे त्यो पाँचजना केटी जस्तै हो, किनभने तपाईँ र ममा येशुको आत्मा जीवन हुनुपर्छ, अनि हामीले येशुको लागि जिउनुपर्छ, कसैको लागि होइन, कसैलाई खुसी र कसैलाई बेखुसीको कुरा होइन। यहाँनिर धेरै मान्छेहरूको के छ भनेदेखि नि, मण्डलीप्रतिको बुझाइ छ नि, मलाई त घिन लाग्छ, म कसैलाई व्यक्तिगत रूपमा केही पनि भन्दिनँ, तर देख्छ नि होइन, को चाहिँ परमेश्वरमा समर्पित छ देख्छ नि, निस्वार्थ समर्पण जीवन देख्छ नि प्रियहरू हो। यो दोस्रो आगमनको कुरा डरलाग्दो कुरा हो, यदि हामीले साँच्चै परमेश्वरलाई पछ्याएको छैनौँ भने, जसको जीवन येशूमा रियल भएको छैन, डरलाग्दो कुरा हो, उनीहरूलाई आगोको भट्टीमा फालेको कुरा हामीले भर्खरै पढ्यौँ। त्यस कारणले प्रियहरू, तपाईँ र म जसले यो संसारलाई त्यागेर परमेश्वरलाई पछ्यायौँ नि, विश्वासी मर्दैन कहिले। एउटा हामीले भजन गाउँछौँ नि, सारा सृष्टिका मालिकमा विश्वासी मर्दैन कहिले, तर विश्वासी को, जसले येशूमा आफ्नो विश्वास राख्यो, भरोसा राख्यो, उहाँको आज्ञा पालन गर्यो, एकअर्कालाई साँच्ची नै प्रेम गर्यो, मान्छेलाई साँच्ची नै क्षमा दियो, साँच्ची नै विनम्र जीवन, परमेश्वरको निम्ति आत्मा जिप्ने कामको लागि आफूलाई परिश्रम गर्न सक्यो, मण्डलीमा समर्पणता देखायो, प्रियहरू हो, तपाईँ र मलाई परमेश्वरले यो गर्न चाहनुहुन्छ। त्यस कारणले आज जुन कुरा हामीले सुनेका छौँ उहाँको दोस्रो आगमनको बारेमा, फेरि कुनै दिन कुरा गरौँला, तर पहिला मैले यो दोस्रो आगमनको कुरा गर्नुको मतलब के छ भनेदेखि नि, धेरै गहिरो छ सुसमाचार, त्यही कुरा, तपाईँ र मैले विश्वास गरेको सुसमाचार चाहिँ फुल अन्डरस्ट्यान्डिङमा गर्नु पर्यो। मण्डलीहरू धेरै छन्, क्रिस्चियनहरू धेरै छन्, पास्टरहरू धेरै छन्, तर मैले देख्दा सबै जान्दैनन् स्वर्ग, तपाईँ र म जान्छौँ। बाइबलले भन्छ तपाईँ र मलाई सिधै आज थाहा हुन्छ। प्रियहरू हो, हाम्रो पाप स्वभाव त्यागेर अघिको त्यो चिन्हहरू हाम्रो जीवनमा नआओस्, हामीमा ख्रिस्टको पवित्रता प्रतिबिम्ब होस्, परमेश्वरको महिमा प्रकट होस्, उहाँको लागि गवाही भइराखेको हुन सकौँ, परमेश्वरको महिमा भएको होस्। आउनुहोस् हामीहरू प्रार्थना गरौँ अनि